नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी उत्तम पाण्डे र म श्रेया नेपाल। आज मिति 2081 साल फागुन 13 गते मंगलबार, फागुन कृष्ण पक्ष द्वादशी तिथि, तदनुसार फेब्रुअरी महिनाको 25 तारीक सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। एसियाली राजमार्ग निर्माण तीव्र शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। एसियाली मुलुकबीच सड़क सञ्जाल जोडेर निर्वाध आवत जावत तथा व्यापार गर्न पाउने अवधारणा अन्तर्गत नेपालमा निर्माण शुरू गरिएको एसियाली राजमार्ग एसियन हाइवेको निर्माण तीव्र गतिमा अगाडि बढ़ेको दक्षिण एशिया क्षेत्रीय आर्थिक सहकार्य साहसिक कार्यक्रम अन्तर्गत पूर्व पश्चिम राजमार्ग अन्तर्गतको काकडभिट्टा लौकही खण्ड र कञ्चनपुर कमला खण्डमा निर्माणाधीन यस राजमार्गको ठेक्का सम्झौता भई काम शुरू भएको एक वर्षमा भौतिक प्रगति 12% पुगेको छ। असारसम्म 20-25% काम सक्ने लक्ष्य छ। यो खण्ड निर्माणका लागि 2080 माघ 19 ठेक्का सम्झौता भएको थियो। निर्माण अवधि 3 वर्षको छ। एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा यो खण्ड निर्माण भइरहेको छ। एडीबीले साहसिक कार्यक्रम अन्तर्गत अन्य एसियाली मुलुकहरूको राजमार्ग निर्माणमा पनि ऋण लगानी गरेको छ। नेपाल र भारत जोड्ने सीमामा रहेको मेची नदीमा 4 लेनको पुल निर्माण भएसँगै 1 क्लासको एसियाली राजमार्गसँग नेपालको पहुँच जोड़िएको हो। सो पुलको लम्बाई 790 मिटर छ। मेची पुलसँगै नेपालतर्फ 1.5 किलोमिटर एसियन हाइवे एप्रोज रोड समेत निर्माण गरिएको छ। अहिले पूर्व र पश्चिम गरी 2 खण्डमा काम भइरहेको छ। दुईवटै खण्डको कुल लम्बाई 95.76 किलोमिटर रहेको छ। झापाको काकडभिट्टादेखि सीतापुरीसम्म 45 किलोमिटर पूर्वी खण्डमा पर्छ। सीतापुरीदेखि सुनसरीको देवी खोलासम्म रहेको पश्चिमी खण्डको लम्बाई 50.76 किलोमिटर छ। आयोजनाका प्रमुख इन्जिनियर जगत प्रजापतिले निर्माण गर्नुपर्ने पुलहरूको जग फाउण्डेशनको काम सम्पन्न भइसकेको जानकारी दिनुभयो। पश्चिमी खण्डमा रतुवा बक्राह र लोहन्द्रा नदीमा पुल निर्माण भइरहेको छ। त्यसै गरी यस खण्डमा 11 किलोमिटर सड़कको सब बेसको काम र 20 वटा कल्भर्ट निर्माण सम्पन्न भइसकेको छ। एसियाली राजमार्ग निर्माण तीव्र। नेपाल र भारत जोड्ने सीमामा रहेको मेची नदीमा 4 लेनको पुल निर्माण भएसँगै 1 क्लासको एसियाली राजमार्गसँग नेपालको पहुँच जोड़िएको छ। निर्माणाधीन राजमार्गको क्यारेज वे 4 लेनको भए पनि शहरी क्षेत्रमा दुवैतिर सर्भिस लेन र सड़क पेटी सहित 8 लेनको हुनेछ। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। डेड खर्बको अमेरिकी आयोजना रोकिँदा बजेट नै प्रभावित, नागरिक दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको खबरको शीर्षक हो। सरकारले आगामी आर्थिक वर्ष 2082-83 बजेट तयारी शुरू गरेको छ। राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई करिब 19 खर्ब रूपियाँ बजेट सिलिङ तोकेको छ। 19 खर्ब सिलिङको बजेटका लागि वैदेशिक अनुदान 22% र वैदेशिक ऋण 30%ले वृद्धि गर्न राष्ट्रिय योजना आयोगले भनेको छ। बजेटमा वैदेशिक अनुदानको भार बढ़िरहेको अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएपछि नेपाललाई दिँदै आएको करिब 1.5 खर्ब रूपियाँ अनुदान सहयोग रकम रोकेपछि त्यसको प्रभाव बजेटमा पनि पर्ने भएको छ। अमेरिकाले नेपाललाई दिँदै आएको र लिखित सम्झौता भएको करिब 1.2 अर्ब डलरका परियोजना रोकिएका छन्। सोमबारको सटही दर अनुसार करिब 1.65 अर्ब रूपियाँ हुन्छ। यो मध्ये केही रकम भने खर्च भइसकेको छ। अमेरिकी सहयोग रोकिए कार्यक्रम बजेट प्रभावित हुने अर्थ मन्त्रालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताउनुभयो। बजेट रोकिने नरोकिने निश्चित भइसकेको छैन, भण्डारीले भन्नुभयो। तर रोकियो भने दाताहरूले थालेका काममा प्रभाव पर्छ, यसको असर बजेटमा देखिन्छ। अहिले 90 दिनका लागि स्थगन गरेकाले यसै भन्न सकिने अवस्था नरहेको उहाँले बताउनुभयो। अनुदान रोकियो राखिए अन्य स्रोतको खोजी गर्ने योजना रहेको उहाँले बताउनुभयो। 1.5 खर्बको अमेरिकी आयोजना रोकिँदा बजेट नै प्रभावित, नागरिक दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा ट्रम्पले फ्रड भनेका कार्यक्रम छलफलको चरणमा मात्रै शीर्षकमा खबर छापेको छ। अग्रपृष्ठमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी 18 फागुन 6 गते पत्रकार सम्मेलनमा भन्नुभयो, नेपालमा वित्तीय संहिताका लागि $20 मिलियन, जैविक विविधता संरक्षणका लागि $19 मिलियन, यो संख्या सुन्नुहोस्, यो सबै ठगी हो। करिब 25 मिनट 29 सेकेण्डको भाषणका क्रममा ट्रम्पले नेपालका लागि भइरहेका त्यस्ता सहयोग रोक्का गर्ने आशय व्यक्त गर्नुभएको थियो। तर ट्रम्पले भनेका ती परियोजना कार्यान्वयनमा नभई छलफलका चरणमा मात्रै रहेको सरकारले जनाएको छ। अर्थ मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गरी ट्रम्पले फ्रड भनेका कार्यक्रमका कार्यान्वयनमा नभई केवल छलफलको चरणमा रहेको जनाएको छ। अमेरिकी सहयोग नियोग USAID का जैविक विविधता प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम 3 वटा परियोजना थिए, तर ती छलफलका क्रममै रहेको मन्त्रालयले दावी गरेको छ। मन्त्रालयले डिजाइनको क्रममा रहेका उल्लेखित कार्यक्रमहरूका लागि सम्झौता नभइसकेको हुँदा कुनै सहयोग प्राप्त नभएको प्रस्ट्याएको छ। ट्रम्पले नेपाललाई दिएका केही अनुदानका कार्यक्रमलाई फ्रडको संज्ञा दिएपछि त्यसबारे सामाजिक सञ्जालदेखि सदनमा प्रश्न उठे। अर्थ मन्त्रालयले ती कार्यक्रमको सम्झौता नेपालसँग नभइसकेको हुँदा सहयोग प्राप्त नभएका बारे सरोकारवालाहरूको ध्यानाकर्षण गरेको छ। ट्रम्पले फ्रड का कार्यक्रम छलफलको चरणमा मात्रै अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा प्रकाशित गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदान प्रदान कार्यक्रम 2025 सहभागी हुन नेपाल आएका मित्र राष्ट्र भारत, भूटान र मालदिव्सका राष्ट्रिय क्याण्डेट कोर एनसीसीको टोलीले सोमबार शिष्टाचार भेट गरेको छ। प्रधानमन्त्रीसँग महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको 262 वार्षिक उत्सवका अवसरमा काठमाण्डुमा आयोजना हुने उक्त युवा आदान प्रदान कार्यक्रममा सहभागी हुन आएको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको हो। सोही भेटमा प्रधानमन्त्री ओलीले युवा आदान प्रदानका कार्यक्रमद्वारा नेपाली सेनाले मित्र राष्ट्रका सेनासँगको आपसी सम्बन्धलाई बलियो बनाउनुको साथै क्याण्डेट बीच सिप संस्कृति र परम्पराको आदान प्रदान गर्ने सुनौलो अवसर सृजना गर्दै आएको बताउनुभयो। प्रधानमन्त्रीसँग एनसीसीका प्रतिनिधिको भेट गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। भारतको प्रयागराजमा चलिरहेको 45 दिने महाकुम्भको सकारात्मक प्रभाव महाशिवरात्रि पर्वमा देखिने भएको छ। सनातनी हिन्दूहरूको महान पर्व महाशिवरात्रिको रौनक विगतका वर्षभन्दा यस वर्ष पशुपति मन्दिर क्षेत्रमा देखिन थालेको छ। भारतमा चलिरहेको महाकुम्भका दर्शनार्थी नेपालमा शिवरात्रि पर्वको अवसर पारेर आराध्य देव भगवान पशुपतिनाथको मन्दिर दर्शन गर्न आउने भएकाले यस पटकको महाशिवरात्रिमा भक्तजन मात्र होइन साधु सन्त पनि अत्यधिक बढ़ने अनुमान गरिएको छ। पशुपति क्षेत्र विकास कोषले गरेको परिषद सदस्य एवं प्रचार प्रसार तथा साज सज्जा व्यवस्था उपसमितिका संयोजक राजु कुमार खत्रीले भन्नुभयो, सोमबार एकादशीका दिन पारेर नागा बाबाहरूको प्रवेश देखेर हामी अचम्ममा पर्यौं, किनभने गत वर्षको तुलनामा यसपटक धेरै संख्यामा साधु सन्त आउनु भएको छ। नागा बाबा मात्र करिब 700 बढ़ी पशुपति क्षेत्रमा आइसकेको सदस्य खत्रीले बताउनुभयो। अन्य साधु सन्त गरी सोमबारसम्ममा मन्दिर परिसरमा करिब 2500 साधु सन्त आइपुग्नु भएको छ भने थप 1500 आउने अनुमान छ। उहाँले भन्नुभयो, महाशिवरात्रि पर्वको अवसरमा करिब 4000 साधु सन्त आउने कोषको अनुमान छ। यति मात्र होइन, प्रयागराजको महाकुम्भमा डुबुल्की मारेका भक्तजन उतैबाट जल बोकेर पशुपतिनाथ मन्दिरमा चढ़ाउन आउनेको लाइन नै लागेको छ। प्रयागमा स्नान गरी त्यहाँको जल पशुपतिमा चढ़ाए तीर्थ यात्राको पूर्ण फल प्राप्त हुने जनविश्वास रहेको पाइयो। उहाँले भन्नुभयो, यसकारण पनि यसपटक पशुपति क्षेत्रमा मेला भर्न आउनेको संख्या प्रयागराज महाकुम्भले उल्लेख्य बढ़ाउने कोषको अनुमान हो। यस पटक करिब 10 लाख दर्शनार्थी मेला भर्न आउने हाम्रो अनुमान रहेको छ। महाकुम्भले शिवरात्रीमा दर्शनार्थी बढ़ाउने अपेक्षा नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाई यति बेला दैनिक पत्र पत्रिकाको संगालो सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकैसाथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। जीप दुर्घटनामा 2 मृत्यु, 5 घाइते, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा प्रकाशित गरेको छ। बागलुङको बडीगाउँ गाउँपालिका 9 पिकअप जीप दुर्घटना हुँदा 2 मृत्यु भएको छ, 5 घाइते भएका छन्। सोमबार बडीगार्ड गाउँपालिका 7 भीम गिठेदेखि ओडा नम्बर 9 दर्लिङको खहरे जाँदै गरेको LU 3-6-5-5-6-9 नम्बरको पिकअप जीप दर्लिङको सार्की पाटामा दुर्घटना हुँदा निसीखोला गाउँपालिका 7 चोलाङका 75 वर्षीय खड्ग बहादुर कुवर र ढोरपाटन नगरपालिका 5 नाथुरेकी 35 वर्षीय जुना कणेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब परीक्षक डीएसपी विजय यादवले जानकारी दिनुभयो। अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको हो। दैनिक कति खानुपर्छ नुन, नागरिक दैनिकले अग्रपृष्ठमा प्रसंग छापेको छ। मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित रहे पनि धेरै नेपाली दिनमा कति नुन खानुपर्छ भन्ने विषयमा खासै सरोकार राख्दैनन्। तापनि नुन बढ़ी वा कम खानाले स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने जानकारहरूले बताएका छन्। सामान्यत नेपालीले आवश्यकता भन्दा 4 गुणा बढ़ी नुन खाइरहेका छन्। राष्ट्रिय उपभोक्ता मंचका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले नुन महिनाको अवसरमा सोमबार भक्तपुरमा भएको एउटा कार्यक्रममा भन्नुभयो, अहिले दैनिक 1 20 ग्राम नुन खाने गरेको देखिन्छ। नेपाल सरकारले प्रत्येक वर्ष फेब्रुअरी महिनालाई साल्ट मन्थ नुन महिना भनेर मनाउँछन्। यही क्रममा नेशनल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र राष्ट्रिय उपभोक्ता मंच भक्तपुरले नुनको सेवनबारे बुझाउन जानकारीमूलक कार्यक्रम गरेको थियो। कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय उपभोक्ता मंचका केन्द्रीय अध्यक्ष महर्जनले भन्नुभयो, धेरै नुनले अनाहकमा ज्यान गयो, शरीर रोग उत्पादनको घर बन्ने भयो, थाइराइडले समात्यो भनेर हिजो आज मैले यस्तै कार्यक्रममा सुन्ने गरेको छु। उहाँका अनुसार एक व्यक्तिलाई दैनिक 5 मात्र नुन भए पुग्छ, तर सामान्यतया 20 खान थालेकाले रोग बढ़न थालेको उहाँको भनाइ छ। दैनिक कति खानुपर्छ नुन, नागरिक दैनिकले अग्रपृष्ठमा प्रसंग प्रकाशित गरेको हो। स्वदेशमा रोजगारी नभएको भन्दै हरेक दिन सयौं युवा विदेशिन्छन्, तर कैलालीमा भने केही युवा केरा खेतीबाटै मनज्ञ आर्जन गरिरहेका छन्। विदेशबाट फर्केका युवा समेत केरा खेतीमा लागेका छन्। राम्रो कमाई र बजारका कारण कैलालीमा केरा खेती फस्टाउँदै गएको छ। गत वर्ष 2 अर्ब बढ़ी रूपियाँको 30,000 मेट्रिक टन केरा उत्पादन भएको कृषि ज्ञान केन्द्रको अनुमान रहेको छ। 2 अर्बको केरा उत्पादन, विदेश छोडेका युवाको आकर्षण, अन्नपूर्ण पोस्टले कभर स्टोरी बनाएको छ। ओडिसाबाट फर्केका विद्यार्थीलाई यतै भर्नाको अफर, कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको खबरको शीर्षक हो। भारतको ओडिसा स्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी केआईआईटीबाट फर्किएका नेपाली विद्यार्थीका लागि क्रेडिट ट्रान्सफरको व्यवस्था गर्न सकिने प्रस्ताव नेपालका विश्वविद्यालयले अघि सारेका छन्। क्रेडिट ट्रान्सफरका माध्यमबाट अहिले अध्ययन गरिरहेको तहमै बाँकी पढ़ाई पूरा गर्न सक्ने गरी तयारी थालेको समेत विश्वविद्यालय विद्यालयले जनाएका छन्। तर सरकारले ठोस निर्णय नलिँदा क्रेडिट ट्रान्सफरको प्रक्रिया कस्तो हुन्छ भन्नेमा अन्यल रहेको छ। केआईआईटीमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु र नेपाली विद्यार्थीमाथि दुर्व्यवहारपछि सयौं विद्यार्थी स्वदेश फिरेको सरकारको अनुमान छ। ती विद्यार्थीले असुरक्षाका कारण केआईआईटीमा फर्कन मन नभएको बताएका छन्। शिक्षा परराष्ट्र मन्त्रालय लगायत सरकारी निकायसँग भने केआईआईटीमा रहेका र नेपाल फर्किएका विद्यार्थीको संख्या र अवस्थाबारे यकिन तथ्याङ्क समेत छैन। यस्तो बेला विश्वविद्यालयले फर्केका विद्यार्थीलाई स्वदेशमै अध्यापन गर्ने चाँजो पाँजो मिलाउने घोषणा गरेका हुन्। ओडिसाबाट फर्केका विद्यार्थीलाई यतै भर्नाको अफर, सरकारले ठोस निर्णय नलिँदा क्रेडिट ट्रान्सफरको प्रक्रिया कस्तो हुन्छ भन्नेमा अन्यल कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। सरकारले डिजिटल प्रविधिको माध्यमबाट सार्वजनिक सेवा प्रवाहका विद्यमान अवस्थाको रूपान्तरणकारी परिवर्तन गर्न ई गवर्नेन्स ब्लू प्रिन्ट ल्याउँदैछ। ई गवर्नेन्स ब्लू प्रिन्ट मस्यौदामा सार्वजनिक सेवालाई डिजिटल रूपान्तरण मार्फत अनुभूति योग्य, चुस्त, पारदर्शी, जवाफदेही तथा प्रभावकारी बनाउनु ब्लू प्रिन्टको मूल उद्देश्य रहेको लेख्छ। डिजिटल प्रणालीका लागि आवश्यक डिजिटल पूर्वाधार निर्माण गर्नु, डिजिटल सेवा प्रदान गर्न आवश्यक नीतिगत र कानूनी संरचना तयार गर्नु, संस्थागत क्षमता विकास गरी सम्पूर्ण शासकीय मामिलालाई डिजिटल माध्यमबाट सम्बोधन गर्नुपर्ने उद्देश्य छ। डिजिटल गवर्नमेन्टसँग सम्बन्धित नवप्रवर्तन, अनुसन्धान र विकासका कार्य सञ्चालन तथा सहजीकरण गर्नु यसको उद्देश्य रहेको छ। ई गवर्नेन्स ब्लू प्रिन्ट कस्तो हुन्छ अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। ताप्लेजुङको मुकुमलुङ पाथिभरा क्षेत्रमा केबलकार निर्माण गर्न लागि विरोधमा उत्रिएकाहरूलाई सरकारले फेरि वार्ताका लागि आह्वान गरेको छ। आन्दोलनका कारण पाथिभरा क्षेत्रमा फेरि तनाव बढ़ेपछि गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले सोमबार विज्ञप्ति जारी गरेर संवादबाटै समाधानका लागि आग्रह गरेको हो। वार्ता टोली संयोजक प्रेम प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा हाल केबल कार निर्माण स्थगित गर्ने उल्लेख छ। पाथिभरा क्षेत्रमा केबल कार निर्माणको क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको समस्याको वार्ताको माध्यमबाटै उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र सम्वादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र सम्वादका लागि आउन हुन हार्दिक अपील गर्दछु विज्ञप्तिमा भनिएको छ। नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको हो। अछामको साफेबगर नगरपालिका 11 चुची गाउँमा परम्परागत घरसहितको बाक्लो बस्ती छ, तर आधा भन्दा बढ़ी घरमा ताला झुण्डिएको छ। ताला नलागेका घरमा पनि वृद्ध वृद्धा र बालबालिका मात्र छन्। मलामी जाने मान्छे पाउन पनि मुस्किल हुन थालेको छ। चुची गाउँ मात्र होइन, सोही ओडाको डाँडा गाउँ र गैरा गाउँ पनि खाली हुन थालेका छन्। धेरै परिवार रोजगारीका लागि भारततिर लागेका छन् भने कोही बसाई सरेर तराई झरेका छन्। साफे बगर गाउँपालिकाका मेयर राजेन्द्र बहादुर कुवर भन्नुहुन्छ, गाउँबाट पलायन भएकालाई पुनः घर फर्काउने गरी योजना बनाउँछौ। गाउँमा रहेकालाई आय आर्जनका कार्यक्रम सञ्चालन गर्ने निर्णय भइसकेको छ, त्यसपछि घर फर्काउने योजना ल्याउँछौ। साफेको एकै ओडाका तीन गाउँमा 365 घर, 270 तालचा, यो खबर नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको हो। कार्यकालको अन्तिम समय व्यतीत गरिरहनुभएका राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले आज चालू आर्थिक वर्ष 2081-82 दोस्रो चौमासिक समीक्षा सार्वजनिक गर्नुहुने भएको छ। पाँच वर्षे कार्यकाल बिताएर 25 चैतमा राष्ट्र बैंकबाट विदा हुन लाग्नुभएका गवर्नर अधिकारीले बाह्य अर्थतन्त्र सन्तुलन र मूल्य स्थिरताका लागि नीतिगत लचकता अपनाउने गरी मौद्रिक नीतिमा केही संशोधन गर्ने संकेत गर्नुभएको छ। आज दिउँसो दोस्रो चौमासिक समीक्षा सार्वजनिक गर्ने योजना छ। उहाँले भन्नुभयो, राष्ट्र बैंकको आगनबाट अन्तिम पटक मौद्रिक नीति समीक्षा गर्न लागेकाले सर्वत्र चासोको विषय बनेको छ। लगानी योग्य क्षेत्रको खोजीमा भौतारी रहेको बैंकिङ क्षेत्रमा अधिक तरलताको समस्या कायमै रहेकाले बैंकरहरूले नीतिगत लचकताको अपेक्षा राखेका छन्। कार्यकालको अन्तिम मौद्रिक नीतिको आज समीक्षा गर्दै गवर्नर अधिकारी नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। ताप्लेजुङको मेवा खोलामा बन्दै गरेको युनाइटेड मेवा खोला हाइड्रो पावरबाट करिब डेढ़ महिनामा बिजुली उत्पादन हुने भएको छ। मेरिङदेन गाउँपालिकामा निर्माणाधीन 50 मेगावटको मेवा खोला जलविद्युत आयोजनाको काम करिब सकिएको म्यानेजर ओम प्रकाश चौधरीले बताउनुभयो। म्याग्दीको धौलागिरी गाउँपालिका 4 मोदीमा 37 मेगावटको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको निर्माण शुरू भएको छ। हाइड्रो एम्पायर प्रालीले मोदीको खिमलेटी नाउरा चेचुङ र सिंकोस दोबान क्षेत्रमा निर्माण हुने आयोजनाको मुख्य सुरुङ मार्ग बनाउन शुरू भएको छ। मेवा खोलाबाट डेढ़ महिनाभित्र बिजुली उत्पादन हुने माथिल्लो म्याग्दी जलविद्युत निर्माण शुरू नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। र लगानी जुटाउन नसक्दा पश्चिम सेती र यसका सहायक नदीमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनसम्म पुर्याउन 400 केवी क्षमताको प्रसारण लाइन आयोजना निर्माण अनिश्चित बनेको छ। चालू आर्थिक वर्षबाट निर्माण थाल्ने भनिएको पश्चिम सेती करिडोरको प्रसारण लाइन निर्माण सरकारले लगानी जुटाउन नसक्दा अनिश्चित बनेको हो। कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने उत्तम पाण्डेलाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।